नमस्कार। कार्यक्रम हातेमालाको आजको नयाँ श्रृङ्खलामा प्राविधिक कक्षाका मित्र कविता तिवारीसँगै म पुष्कर अधिकारी। कार्यक्रम हातेमालो सुने जितिन्छ विजय एफएम 101.6 र इन्टरनेट अनलाइनमा www.vijayfm.org.np साप्ताहिक रूपमा सुन्न सक्नुहुनेछ। कार्यक्रम हातेमालो हरेक साताको शनिबार यसै समय यहाँहरूले सुन्दै आइरहनु भएको छ। कार्यक्रममा हामीले विभिन्न विषयमा चर्चा गरिरहेका छौँ। विशेष गरी लागू पदार्थ दुर्व्यसनीले समाजमा परेको असर र त्यसबारे परिवारमा परेको नकारात्मक असरहरू के कस्ता छन् त भन्ने तरिकाले हामीले विभिन्न श्रृङ्खलामा विभिन्न व्यक्तिहरूसँग कुराकानी गर्दै आइरहेका छौँ। त्यस्तै गरी शिक्षाको तर्फबाट समाज परिवर्तन गर्नका लागि विद्यार्थीहरूलाई के कस्तो शिक्षा दिइरहेको छ त भन्ने तरिकाले आजको कार्यक्रममा हामीसँग हुनुहुन्छ साइनिङ इङ्ग्लिस बोर्डिङ स्कुलका संस्थापक शिक्षिका इन्दिरा चापागाई। लागौँ उहाँलाई कार्यक्रममा स्वागत गर्नतर्फ। यहाँलाई स्वागत छ इन्दिरा म्याम।
धन्यवाद। एकदम आराम छु।
केमा व्यस्त हुनुहुन्छ आजभोलि?
अहिले विशेष गरी सीको चाहिँ अन्तिम तयारी भइराखेको छ कक्षा 10 को र अरूको पनि वार्षिक परीक्षा नजिकिँदैछ र यस्तै गरी श्री पञ्चमी अथवा अक्षर आरम्भ सुरुवात हुन गइरहेको छ। माघ 27 गते हामी त्यसकै तयारीमा जुटिरहेका छौँ।
जे होस् बिहानदेखि बेलुकासम्म स्कुलकै अथवा शैक्षिक क्षेत्रमा नै व्यस्त जीवन बिताइरहनु भएको छ।
हजुर, हाम्रो त व्यक्तिगत जीवन नै छैन भन्दा पनि हुन्छ। हामी अब बस्ने पनि विद्यालयभित्रै भएको कारणले जतिखेर पनि विद्यार्थीसँग र विद्यार्थीका प्रोग्रामसँग हामी एट्याचमेन्ट भइराखेका हुन्छौँ।
अहिलेको पछिल्लो समयमा अब विद्यार्थी विद्यालय पनि अलिक फरक तरिकाले प्रस्तुत भएको देखिन्छ। अहिलेको नयाँ टेक्नोलोजीसँग भिजेर पनि अब विद्यार्थीहरू पनि पहिलाको र अहिलेको तुलना गर्दाखेरि धेरै नै परिवर्तन भइसके, धेरै नै शिक्षित भएका छन्। शिक्षित भइरहँदा पनि अलिकति नकारात्मक असरहरू पनि विद्यार्थीहरूमा परेको देखिन्छ। जस्तै समाजमा लागू पदार्थ दुर्व्यसनीले गर्दा हरेक व्यक्तिहरूले नकारात्मक प्रभाव परेको हामी हाम्रो समाजमा पनि धेरै व्यक्तिहरू देखिन्छन्। खास गरी यस्ता व्यक्तिहरूलाई चाहिँ शिक्षाको मार्फतबाट चाहिँ यहाँहरूले कसरी सिकाउँदै आउनु भएको छ?
एकदमै सही कुरा गर्नुभयो पुष्करजी। अब अहिलेको समय भनेको टेक्नोलोजीको समय हो। अब यसलाई जो कोहीले पनि एक्सेप्ट गर्नुको विकल्प छैन र भन्दा भन्दै के भइराखेको छ भने अहिले बालबालिका तथा सम्पूर्ण मानिसहरू नै अब नेट इन्टरनेटको पहुँचबाट टाढा छैनन् र उनीहरूले त्यो चलाउँदा चलाइराखेका छन्। त्यो चलाउनु पनि जरुरी छ तर अलिकति मिसयुज भइराखेको पनि पाइन्छ। यसैबाट अब कोही पनि अछुतो छैन। कतिपय अब बालबालिकाहरू पनि त्यस्ता विविध लागू पदार्थ दुर्व्यसनमा फसिरहेका छन् भने जुन उमेर पुगिसकेका पाका मान्छेहरू जसले चाहिँ समाजमा गाइडलाइन गर्नुपर्ने हो अथवा बालबालिकालाई सम्झाउनु पर्ने हो, परिवारको जिम्मेवारी कान्धमा आइसकेकाहरू पनि यस्ता लागू पदार्थ दुर्व्यसनीहरूबाट ग्रस्त भएको हामी पाउँछौँ। यो अहिले चाहिँ के भइराखेको छ भन्दा एकातिर अलिकति खुल्लापन फिल भइराखेको छ। जुन यो लागू पदार्थहरू जहाँ पाए त्यहीँ किन्न पाइने, यसलाई चाहिँ कानुनी रूपमा बन्देज नलगाइएको अवस्थाका कारणले गर्दाखेरि यो जुनसुकै उमेरका बालबालिकाहरूले पनि यसलाई सहजै चिया पसलदेखि लिएर अब औषधि पसल जहाँ पनि यो एकदम अभाइलेबल हुने हुँदा र जसले पनि सजिलैसँग पाउन सक्ने हुनाले यसको चाहिँ बढी मात्रामा चाहिँ एडिक्सन बढेको मैले पाइराखेको छु।
खास गरी यहाँले कुरा गर्नुभयो सानसानो पसलदेखि लिएर ठुल्ठुला पसलमा पनि यसको बिक्री बेचनका लागि राखिएको छ भनिरहँदा पनि अब कस्तो छ भने हाम्रो समाजमा सानो उमेरदेखि लिएर ठुलो उमेर समूहका पनि पसलमा गइसकेपछि यति उमेर समूहकालाई दिने, यति उमेरपछि नदिने भन्ने जुन सरकारको नीति छ त्यसलाई चाहिँ अभिभावकले पनि अलिकति हेलचेक्राइ गरेको हो कि जस्तो पनि देखिन्छ नि समाजमा।
यो नीति चाहिँ कस्तो भन्दा कागज मात्र सीमित भयो जस्तो लागेको छ मलाई, किनभने कुनै पनि पसलहरूमा हामी त्यो किसिमको प्रमाणपत्रहरू झुन्डाएको पाउँदैनौँ र उहाँहरूले त्यस्ता बालबालिकाहरूलाई जुन उमेर समूह तोकेको किटान गरेको छ र उहाँहरूले चाहिँ त्यो वस्तुहरू बिक्री वितरणको लागि चाहिँ कानुनी रूपमा प्रमाणपत्र लिएर बस्नुभएको छ भने त उहाँले स्पष्ट रूपमा भनिदिनु पऱ्यो नि त, यो बच्चाहरू तिमीहरूले यो लिन पाउँदैनौ, यो हामीले दिन मिल्दैन, तिम्रो अभिभावक पठाऊ भनेर उहाँहरूले भन्न सक्नुभएको छैन। त्यो भन्ने वातावरण चाहिँ अभिभावकको पनि जिम्मेवारी छ र यसमा क्षेत्रमा जसले त्यो व्यवसाय गर्नुहुन्छ उहाँहरूको छ र सँगसँगै कानुनले पनि कडा रूपमा चाहिँ यसलाई निगरानी राख्नुपर्छ जस्तो मलाई लाग्छ।
पक्कै पनि। यस्तै गरी अब यहाँको विद्यालयमा चाहिँ यहाँहरूले कसरी पढाउँदै हुनुहुन्छ, यसको बारेमा कसरी ज्ञान दिँदै हुनुहुन्छ?
विद्यालय स्तरका पाठ्य पुस्तकहरूमा विशेष गरी हेल्थ पपुलेसनमा, सोसियल स्टडिजहरूमा र नेपाली विषयमा पनि यसलाई अलिअलि मात्रामा त्यहाँ एड गरिएको छ र हामीले त्यो पढाउँदै गर्दा एकातिर पाठ्य पुस्तक यो परीक्षाको लागि र उनीहरूलाई समथिङ नलेजको लागि त्यो दिइन्छ भने हामीले सँगसँगै समुदायमा प्रहरी भन्ने कार्यक्रम पनि हाम्रो इलाका प्रहरी कार्यालयबाट लिएर आउनुभएको थियो। हामीले दुईवटा तिनवटा कार्यक्रमहरू पनि उहाँहरूसँगै बसेर भिजुअलाइज पनि उहाँले देखाउनु भयो, ओरली पनि दिनुभयो र सँगै हामीले पनि हरेक समयमा जुन हामी त्यो क्लास लिनुभन्दा अगाडि पनि बालबालिकाहरूलाई कहिले एसेम्ब्लीमा कहिले चाहिँ विभिन्न प्रोग्रामको अगाडि अथवा कक्षा कोठाभित्रै पनि हामीले लागु पदार्थ दुर्व्यसन चाहिँ यस्तो एउटा चाहिँ एडिक्सन हो, लत हो, जुन चाहिँ एउटा सामान्य बच्चादेखि वृद्धसम्म यो लत बस्यो भने यसलाई छुटाउन निकै गाह्रो हुन्छ र यसमा हामी सकेसम्म फस्नु हुँदैन र हामीले कहिलेकाहीँ यसको टेस्ट लिएका छौँ भने पनि यसलाई हामीले बिर्सनुपर्छ र यसले मानव स्वास्थ्यलाई हानि गर्छ र समाजमा चाहिँ एउटा प्रेस्टिजलाई पनि यसले डाउन गर्ने हुँदा सँगसँगै यसले आर्थिक रूपमा पनि घाटा हुन्छ, यसले कुनै पनि हालतमा कुनै पनि क्षेत्रमा चाहिँ नाफा नपुर्याउने हुँदा यो एकदमै हानिकारक छ, यसको पछाडि लाग्नु हुँदैन भनेर बालबालिकालाई हामीले सिकाइरहेका हुन्छौँ। नर्सहरू ल्याएर डक्टरहरू ल्याएर पनि यससँग चासो राख्ने र जानकार व्यक्तिहरूबाट पनि हामीले बालबालिकाहरूलाई प्रशिक्षित गरिराखेका छौँ।
खास गरी यहाँको विद्यालयले जति पनि काम गरेको छ, जति काम गरिरहँदा पनि जुन पनि अब विद्यालयमै पनि नहोला तर बाहिर रूपमा अब यो टिन एजमा प्रवेश गरेका विद्यार्थी भाइहरूले चाहिँ यो सामान्य रूपमा खाएर हिँडेको पनि देखिन्छ। अब हरेक विद्यालयका विद्यार्थीहरू त्यही रूपका छन् भन्न त मिल्दैन, समाजमा जुन देखिन्छ हो त्यस अनुसार चाहिँ हरेक विद्यालयमा का विद्यालय त्यस्तै गरी अभिभावकहरूले चाहिँ यसमा अलिकति चासो नदिएकोले यस्तो भएको हो भन्ने पनि गुनासो आइरहेको छ क्या हाम्रो समाजमा। त्यसले गर्दा अब अभिभावकले गर्नुपर्ने मुख्य भूमिका र विद्यालयको मुख्य भूमिका के हुन्छ जस्तो लाग्छ यसलाई न्यूनीकरण गर्नका लागि?
यो दुर्व्यसनी तथा लागु पदार्थ न्यूनीकरणका लागि सर्वप्रथम त अभिभावकहरू नै अलिकति सचेत हुनु जरुरी छ, आफ्नो छोराछोरीहरू कस्ता साथी बनाएका छन् होइन, उनीहरू विभिन्न बाहनामा बर्थडे पार्टी अथवा यस्तै केही प्रोग्रामहरूमा उनीहरू कहाँ कहाँ कस्तो ठाउँमा जान्छन्, उहाँहरूले चाहिँ एक आपसमा आफ्ना बालबालिकाका साथीहरूका आमा बुवासँग चिनजानी राख्नु जरुरी छ र हरेक दिन बालबालिकालाई अब खाजा खर्च दिँदाखेरि बढी मागिराखेको छ कि छैन, अथवा ऊ बिहान अबेलासम्म सुत्छ अथवा राति अबेलासम्म बस्छ अथवा ऊ कतै जान्छु भनेर ढाँटेर गएको छ कि छैन, त्यो कुराहरूमा निगरानी बढाउनु अभिभावकको पहिलो जिम्मेवारी हो र जुन बच्चा अलिक लामो समयसम्म सुत्छ, राति अबेरासम्म सुत्दैन अथवा चाहिँ कामतिर अलि इन्ट्रेस्ट कम गरिराखेको छ,
जुन पहिला गर्ने जुन गतिविधि थियो त्योभन्दा फरक देखियो
एकदम, उसलाई चाहिँ अलिकति उसको गतिविधिमा चाहिँ केही परिवर्तन आएको पक्कै पनि अभिभावकले चाल पाउनुहुन्छ। चाल पाउना साथ उहाँहरूले विद्यालयमा उसका साथीहरूसँग र समाजमा पनि मेरो बच्चाको यसो निगरानी राख्नु होला, ऊ कहाँ जान्छ के गर्छ भनेर उहाँ एक्लै जताततै नभ्याए पनि उहाँले त्यस्तो चाहिँ अलिकति च्यानल बढाउनु जरुरी छ र उहाँले निगरानी बढाउनु भयो भने यदि त्यस्तोमा फस्न लागेका बालबालिकाहरूलाई पनि उद्धार गर्न सकिन्छ र उनीहरूलाई सम्झाएर बुझाएर त्यो चाहिँ वस्तुबाट टाढा राख्न सकिन्छ।
अब कस्तो छ भन्दा अहिलेको समाजमा अलिकति मोडर्न जमानामा के छ भने अब आफ्नै सन्तान चाहिँ अलिकति राम्रो अङ्कमा पास भयो अथवा राम्रो ग्रेड लिएर पास भयो चाहिँ भयो भने चाहिँ अब साथीभाइलाई पार्टी दिनु पऱ्यो, यता जाम रमाइलो गरौँ घुमफिर गरौँ भन्ने तरिकाले नै अभिभावकसँग उसले पैसा मागेको हुन्छ, तर त्यही पैसा चाहिँ अब सही खाएर राम्रै तरिकाले राम्रै ठाउँमा उपयोग नभइकन नराम्रो विकृति रूपमा का प्रयोग गर्ने त्यस्तै गरी नराम्रो कार्यहरू गरेर समाजमा अपच्य खालका कार्यक्रमहरू अथवा व्यवहारहरू देखाइरहेको पनि देखिन्छ। त्यसले गर्दा चाहिँ अभिभावकले पनि सहज रूपमा जुन पैसा दिने चलन छ नि यसलाई चाहिँ यहाँले कसरी लिन्छ? यहाँ त एकजना कुशल शिक्षिका पनि हुन्छ त्यस्तै गरी अभिभावक पनि हुनुहुन्छ।
हजुर, अब कतिपय त आफ्नो बालबालिकाको बानी व्यवहार सम्पूर्ण अभिभावकलाई थाहा हुन्छ, जो विद्यार्थी अथवा बच्चा पढ्नमा चाहिँ ब्रिलियन्ट छ, राम्रो अङ्क ल्याउँछ भने उसले यस्तो डिमान्ड गर्दैन कि म कुनै होटेलमा लगेर म साथीहरूलाई पार्टी दिन्छु मैले राम्रो ल्याएँ भनेर एकदमै कम विद्यार्थीले मात्र भन्छन्। अनि उहाँहरूले चाहिँ के गरिदिनुपर्छ, यस्तो डिमान्ड राख्यो भने ल बोलाउन त घरमै, होइन उहाँले चाहिँ घरमै त्यो किसिमको चाहिँ अब फेसिलेट गरिदिनुपर्छ र सँगसँगै आफू पनि गइदिने र बच्चाहरू यदि कुनै त्यस्तो चाहिँ कार्यमा इन्भल्भ भएर आज रमाइलोको नाम बहानामा होइन एउटा चाहिँ राम्रो कामको बहानामा उसले लिएको रुपियाँ सदुपयोग नभएको अवस्थामा चाहिँ एकदम उति बेलै त्यो चाहिँ खोज्नु जरुरी हुन्छ र उहाँले खोजिहाल्नुभयो भने त्यो विकृति र विसङ्गतिबाट बच्चालाई बचाउन सकिन्छ।
अत्यन्तै राम्रो कुरा जोड्नुभयो। खास गरी अब यहाँ अभिभावकको जुन महत्त्वपूर्ण भूमिका हुन्छ भनिरहँदा पनि अभिभावकको पनि अब बाबुआमाले गर्ने जुन व्यवहार हुन्छ नि त्यहाँ अलिकति फरक देखिन्छ हाम्रो समाजमा। तपाईँ हाम्रै परिवारमा पनि यो छ होला, अब बाबाले चाहिँ अलिकति हकारेर बाबु यस्तो होइन है यो अहिले के पर्दैन आवश्यक छैन भनेर दिन नखोजिरहँदा पनि आमाले चाहिँ बाबालाई थाहा नभइकन पनि अलिकति खुसुक्क दिने चलन पनि आमा हरेक आमाहरूमा रहेको छ। यसले गर्दा पनि यो हुन्छ नि हरेक व्यक्तिहरू नकारात्मक बाटोमा लागेको छन् भन्न त मिल्दैन, तर पनि हल्का फुल्का तरिकाले यसमा चाहिँ अलिकति यो जुन प्रोसेस छ यसले गर्दा चाहिँ अलिकति बालबालिकाहरूलाई नकारात्मक बाटोमा लैजाने साथीहरूको प्रेरणा त्यस्तै गरी समाजको परिवेशले गर्दा त्यतातिर पनि धकिलिएको छ कि भन्ने पनि देखिन्छ नि। यहाँले कसरी महसुस गर्नुहुन्छ यो कुरालाई?
एकदमै हजुरले पोइन्ट आउट गर्नुभयो है, मैले पनि यो विगतदेखि नै भोगिराखेको अब 800-900 विद्यार्थीहरूसँगका उहाँका अभिभावकहरूसँग म प्रत्यक्ष रूपमा नजिक छु र मैले धेरै अब मैले अहिले त धेरै महिला अभिभावकहरू नै सक्रिय हुनुहुन्छ, उहाँहरूले नै बच्चाहरूलाई हजुरले भनेको पक्कै पनि हो बुवाले चाहिँ नदे नदे भन्दा भन्दै मैले दिएँ अब यसले यस्तो गर्यो होइन अब जुन जे चिज ल्याउँछु भने त्यो ल्याएन अथवा चाहिँ त्यसमा कुनै वस्तु घटायो यसरी चाहिँ पार्टी दिने अथवा साथीहरूलाई चाहिँ अरू किसिमका प्रोग्रामहरूमा इन्भल्भ भएको घटनाहरू अब मेरो नजिकका अभिभावकहरूबाट पनि र छिमेक अभिभावकबाट पनि मैले सुनेको छु र यो कस्तो हुँदो रहेछ भन्दा बाबासँग चाहिँ बच्चाहरू अलिकति बढी डराउने उहाँहरूले चाहिँ हप्काउने धप्काउने पनि गर्नुहुन्छ र धेरै जस्तो मम्मीहरूले चाहिँ त्यो गर्न सक्नुहुन्न। यो चाहिँ त्यही कमजोरी जुन मम्मीहरूको त्यो कमजोरीको फाइदा चाहिँ बच्चाहरूले उठाइरहेका छन् र मम्मीहरूले पनि केही स्ट्रङली के भन्न सक्नु पऱ्यो भने तिमी राम्रो कामको लागि हो भने म यो दिन सक्छु भनेर उहाँहरूले चाहिँ स्ट्रङली त्यसलाई चाहिँ कन्ट्रोल गर्नै पर्छ र बच्चाहरूको बिहेभहरू चेन्ज भइराखेको छ भने बच्चालाई चाहिँ फकाएर तिमी यो असल कामको लागि हो भने ल हिँड म सँगै जान्छु अथवा सँगै गरे लिउँला अहिले यसो नगर भनेर उसलाई फकाएर बिस्तारै आफ्नो वेमा ल्याउनको लागि म हार्दिक अनुरोध गर्दछु।
कस्तो हुन्छ भने हामीले जतिसुकै कुरा हामीले रेडियो मार्फत बोले पनि अभिभावकले सुनिरहनु भएको छ होला यति बेला, अब आफ्नै सन्तान हल्का फुल्का बिग्रिन लागेको छ है भन्ने कुरा आमा बुवालाई अथवा आफ्नो सन्तान अथवा परिवारलाई थाहा भइरहँदा पनि अब बाबाले चाहिँ अलिकति गाली गर्ने बाहिर निस्किन नदिने जुन अलिकति अन्डरमा राख्ने गरिरहँदा पनि आमाले चाहिँ सुटुक्क बाबा नभएको बेला ल है भनेर दिने पनि हाम्रो समाजमा धेरै परिवारहरू देखिएको छ। यसले गर्दा पनि हाम्रो समाजमा धेरै युवाहरू अथवा बाल्यावस्थाका टिनेजर्समा प्रवेश गरेका विद्यार्थी साथीहरू पनि बिग्रेको अवस्था देखिन्छ कि त्यसले गर्दा आमाले चाहिँ अलिकति माया गर्ने हो, माया त अब परिवारको बाबाले पनि त्यो अलिकति हप्कार्ने मात्र हो तर माया पक्कै पनि हुन्छ, तर पनि आमाले जति माया गर्नुपर्ने हो त्योभन्दा माया चाहिँ अलिकति बढी नै भएको हो कि अथवा मायाले चाहिँ सन्तानलाई चाहिँ अलिकति त्यो के प्रभाव परेको अथवा मम्मीसँग सहज रूपमा भनेर लैजान सक्ने पाइन्छ भन्ने चाहिँ जुन मनोभावमा छ नि बालबालिकाहरूलाई त्यसलाई चाहिँ अब सकारात्मक तरिकाले अभिभावकलाई चाहिँ कसरी चाहिँ काउन्सिलिङ गर्नुपर्छ होला?
एकदमै राइट कुरा गर्नुभयो होइन, यो के छ भने अहिले आमासँग बालबालिका खाना खाने बेलामा अनि अब सुत्ने बेलामादेखि लिएर साना बालबालिकाहरू त सँगै सुत्ने भयो, अलिक ठुला भएपछि पनि बालबालिकाहरूले बाबालाई भन्दा मम्मीलाई छिटो फकाउँछन्, मम्मीहरू छिटो फक्किनुहुन्छ अनि उनीहरूले चाहिँ त्यो आमासँग चाहिँ जे पनि माग्न सहज रूपमा बुवालाई भनिदिनु मलाई यो चाहिएको छ त्यो चाहिएको छ यति चाहिएको छ म पाएन भने फेरि म यस्तो गर्छु भनेर धम्काउने पनि बालबालिकाहरू हुन्छन्
यो पिँढीमा। एकदम हजुर यहाँले भन्नुभयो होइन, अब कस्तो छ भने अहिलेको जेनेरेसन के छ भन्दाखेरि अब आफ्नो परिवारको स्थिति के छ कस्तो छ त्यो थाहा छैन, बाबुआमाले बिहानदेखि बेलुकासम्म कति काम गरेर कति कमाएर मेरो लागि गरेको छ भन्ने कुरा पनि बुझ्नेवाला कोही छैन
छैन
त्यसले गर्दा अब डिमान्ड छ कि विद्यार्थीहरूको के छ अभिभावकलाई चाहिँ मलाई यति चाहियो, मलाई यस्तो कपडा चाहियो, मलाई यो बाइक चाहियो, मलाई यो ठाउँमा पढ्नु पऱ्यो, आर्थिक अवस्था के छ कसो छ नबुझिकनै पनि यो बालबालिकाहरूले अथवा युवाहरूले चाहिँ आफ्नो परिवारमा अलिकति धम्कीको हिसाबले परिवारमा भन्ने अवस्था पनि रहेको छ। खास अब यो पाटो र अघिको पाटोलाई जोड्दाखेरि चाहिँ खास समाधान चाहिँ कसरी निस्किन्छ जस्तो लाग्छ?
यो यस्तो छ, अब कतिपय अभिभावकको आर्थिक स्थिति के छ भन्ने विषयमा आफ्ना बालबालिकाहरूलाई धेरै टाढा राख्नुभएको छ कि यसले गर्दाखेरि मेरो बाबा चाहिँ एकदम अब सामान्यतया लेबर हो भने पनि उहाँले अब दिनमा 500-600 रुपियाँ कमाउनुहुन्छ। अब जुन बच्चाले नि सोचिरहेको हुन्छ कि मेरो बुवा चाहिँ अब अरूको भन्दा अलिक कमाउने हुनुहुन्छ, उनीहरूको फिल त्यो हुन्छ र प्यारेन्ट्सहरूले बच्चासँगै बसेर अब हामीले चाहिँ यस्तो गर्नुपर्छ, अब हामीले पढ्न सकिएन, यो जागिर मेरो सानो छ, मैले थोरै कमाउँछु, यसले चाहिँ यो गुजारा गर्नुपर्छ भनेर बालबालिकाहरूसँग बेला बेलामा सेयर गरिदिनुहुन्न होइन, उहाँहरूलाई फुर्सदै हुँदैन मतलब गर्नुहुन्न, अनि त्यो भएपछि बालबालिकाले त्यो बुझ्ने अवसर पाउँदैनन्। यदि अभिभावकले बच्चासँगै बसेर त्यही कुराहरू सेयर गरिदिनु भयो हामी एकदम
कमाउँछ यति सेभिङ भएको छ भनेर परिवारका सबै फ्यामिलीहरू बस्न सक्यो भने चाहिँ उनीहरूले एकदम
बुझ्छन् सर, एकदम मजाले बुझ्छन्, अनि त्यसरी बुझाउनु पर्छ र अनि उनीहरूलाई चाहिँ अब हामी बच्चाहरूलाई कतिपय प्यारेन्ट्सले चाहिँ सक्षम प्यारेन्ट्सले नै बिगार्नुहुन्छ कि अब तिमी सीमा यति पर्सेन्ट ल्याऊ, ए प्लस ल्याऊ अथवा ए लिएर आऊ, म तिमीलाई बाइक यो खाले किनिदिन्छु त्यो खाले किनिदिन्छु, प्लस टूमा यसो गरेर म यो किनिदिन्छु भनेर बच्चाहरूलाई त्यो पढाइतिर ध्यान देला भनेर उहाँले डिमान्ड राखिदिनुहुन्छ अनि पुरा गर्नको लागि उनीहरू केही समय पढ्ने अनि त्यो यदि पुरा भइहाल्यो भने चाहिँ अनि त्यो उतिखेरै रिजल्टको वरिपरि नै उनीहरूलाई चाहिने हुन्छ। यसैले धेरै दुर्घटना भएर बालबालिकाहरू होइन छोराछोरीहरू सन्तानविहीन बुवामा पनि भएको मैले मेरै एकजना अभिभावकमा पनि मैले पाएको छु, उहाँले धेरै पश्चाताप गर्नुभएको छ र पछिल्लो सन्तानलाई चाहिँ उहाँले भन्नुहुन्छ म कुनै पनि डिमान्ड राख्दिनँ, पढे पढ, हामीले त पढ्न नसकेर दुःख पायौँ, यो किसिमको चाहिँ काम गर्नुपर्छ भनेर उहाँले सम्झाइरहँदा अहिले त्यो पछिल्लो बच्चा चाहिँ निकै राम्रो भएको मैले पाएको छु। अभिभावकले बच्चासँग आफ्ना कुराहरू खुलस्त रूपमा राख्न सक्नुपर्छ, यदि बच्चाहरूसँगै उहाँहरू केही समय दिनमा बस्न सक्नुहुन्न, बालबालिका पढ्दै नपढेको अभिभावकले पनि उसको कापी कलमहरू किताबहरू चेक गर्नुपर्छ, झोला ड्रेसअपहरू चेक गरिदिनुपर्छ, के लगाएर गएको थियो, के लगाएर आएको छ, सामान छ कि छैन, उसका कापीमा किताबका पन्नाहरूमा के छन्, उसले के लेखिराखेको छ, के पढेको छ, उहाँले चाहिँ अक्षरहरू जुन बुझ्न नसके पनि उहाँले अक्षरहरू हेरेर चित्र हेरेर पनि उहाँले त्यो राम्रो नराम्रो कुराहरू बुझ्नुहुन्छ, केर्मेट बढी भएको छ अथवा चाहिँ पाना च्यातिएको छ, पछाडि त्यस्ता चाहिँ केही कुराहरू लेखिएको छ भने पनि पक्कै पनि उहाँहरूले त्यो भेट्नुहुन्छ। त्यो भेट्ने बित्तिकै अनि बच्चाका ड्रेसका पकेटहरूमा केही कुराहरू भेट्ने बित्तिकै उहाँहरूले निगरानी बढाउनु पर्छ र यो कुराहरूलाई चाहिँ अब उहाँहरूले मात्रै हेरेर भएन, विद्यालयमा पनि सम्पूर्ण शिक्षकहरूले पनि त्यो विद्यार्थीहरूप्रति निगरानी बढाइदिनु भयो भने यो घरदेखि विद्यालयसम्म र समाजसम्म यो समाधान हुन्छ। समाजका अग्रज तथा समाजका अन्य व्यक्तित्वहरूले पनि बालबालिका यी पनि मेरा छोराछोरी हुन्, जुनसुकै गाउँका हुन्, जुनसुकै ठाउँका हुन्, यिनीहरू पनि मेरा छोराछोरी जस्तै हुन्, यसरी बिग्रेर हिँडेको लफङ्गा भएको अथवा चाहिँ नराम्रो कार्य गर्न लागेको अवस्थामा चाहिँ उहाँले निगरानी बढाइदिनु भयो अथवा प्रहरीलाई खबर गरिदिनु भयो अथवा उसकै प्यारेन्ट्सलाई भनिदिनु भयो अथवा विद्यालय कुनै ड्रेस लगाएका हुन्छन् त्यो विद्यालयको शिक्षकहरूलाई बताइदिनु भयो भने बिस्तारै यो चाहिँ समाधान हुन्छ र यसलाई एउटा च्यानल नै बनाउनुपर्छ जस्तो लाग्छ। यो केही समय अगाडि कुरा पनि उठेको थियो, सम्पूर्ण विद्यालयका प्रतिनिधि शिक्षक अनि विद्यार्थी अनि अभिभावक गरेर ठाउँ ठाउँमा टोल टोलमा त्यस्तो एउटा निगरानी बढाउने जस्तो यो चटपटे पसलदेखि लिएर होइन एउटा बहाना हुन्छ नि केही न केही खान जाने अनि त्यस्तो औषधिहरू प्रयोग गर्ने जुन अब लागु औषधहरू भयो गाँजा चुरोट यो सामान्यतया रक्सीहरू त एकदमै कमन भइसक्यो होइन, कतिपय बालबालिकाहरूले त्यसलाई एकदम त्यो पानीको चियाको रूपमा खाने पनि हामीले भेटिरहेका हुन्छौँ। अब त्यो विशेष गरी सानो कक्षाका भन्दा अलि ठुलो कक्षाका बालबालिकाहरूमा त्यो भेटिएको हुँदा त्यसलाई चाहिँ अब दिने मान्छेलाई पनि कन्ट्रोल गर्ने कारवाही नै गर्नुपर्छ र त्यो खाने बालबालिकाहरूलाई पनि राम्रोसँग एउटा संरक्षण दिएर सबैले मेरै बालबालिका हुन् मेरै छोराछोरी जस्तै हुन् भनेर उहाँहरूले त्यसलाई निगरानी बढाइदिनु भयो वाच गरिदिनु भयो र कसैलाई इन्फर्म गरिदिनु भयो भने चाहिँ त्यो अवश्य पनि समाधानको बाटोतिर लाग्छ।
खास गरी अब कस्तो पाटो रह्यो भन्दा अब अभिभावकहरूले आफ्नो तरिकाले निगरानी गरिरहनु भएको छ, त्यस्तै गरी स्कुलको तहबाट पनि स्कुलले पनि निगरानी गरिरहेको अवस्थामा पनि विद्यार्थीहरू अथवा युवाहरू बिग्रिएको अवस्था हाम्रो समाजमा छ। खास गरी अब समाज चाहिँ कस्तो हुनुपर्छ र बालबालिकाहरू चाहिँ लागु पदार्थ दुर्व्यसनीमा फस्दैनन् जस्तो लाग्छ यहाँलाई?
अब यो
समाज परिवार र विद्यालयले के भूमिका खेल्न सक्यो भने चाहिँ यो नकारात्मक बाटोमा त्यस्तै गरी नकारात्मक यो क्रियाकलाप त्यस्तै गरी लागु पदार्थ दुर्व्यसनीमा फस्न सक्दैनन् होला?
सर्वप्रथम त हामीले अभिभावकलाई स्कुलिङ गर्नुपर्छ, उहाँहरूलाई चाहिँ अब दुर्व्यसनी के हो। कतिपय अभिभावकले अब सामान्यतः उहाँ चुरोट खानुहुन्छ अथवा रक्सी खानुहुन्छ, मैले यो ठिक खाइराखेको छु कि छैन, यसले मेरो बालबालिकालाई मैले नै सिकाइरहेको त छैन भन्ने कुरामै उहाँहरू अनभिज्ञ हुनुहुन्छ र सुरुमा चाहिँ उहाँहरूलाई नै काउन्सिलिङ गर्नु जरुरी छ। अनि जस्तै अघि मैले भने यो विभिन्न टोल सुधार संस्था आमा समूह यस्ताहरू छन् जुन यिनीहरूलाई पनि परिचालन गर्नुपर्छ। आखिर पसलहरू त तिनै गाउँघर टोल समाजमै छन्, बालबालिकाहरू पनि उहाँहरू सबैका हुन् र उहाँहरूले नै अलिकति निगरानी बढाउने र त्यो किसिमको एउटा ट्रेनिङहरू चलाउँदै जाने गोष्ठीहरू सेमिनारहरू हुनुपर्छ उहाँहरूलाई विद्यालयले त गरिराखेको छ, टोल सुधार संस्थाहरूले पनि त्यो गर्नु जरुरी छ। अब अहिले प्रहरी समुदायमा प्रहरी भन्ने कार्यक्रम अब विद्यालयमा आइराखेको छ, टोलमा आउनु पनि जरुरी छ किनभने उहाँहरू पहिला अभिभावक सचेत हुनुपर्छ र बालबालिकाहरूले त पढेका छन्, उनलाई किताबको लागि परीक्षाको लागि मात्रै पढेको जस्तो फिल गरिरहेको छन्, त्यो फिल गराउनलाई घरमा पनि निगरानी र विद्यालयमा पनि निगरानी र समाज पनि त्यस्तै किसिमको भइदियो भने सबैले त्यसलाई चाहिँ औँला ठडाउनु पऱ्यो कि यो हो तिमीलाई पख म बाबालाई भनिदिन्छु, मम्मीलाई भनिदिन्छु, टिचरलाई भनिदिन्छु अथवा दाई दिदीलाई भनिदिन्छु, यस्तो गर्नु भएन, यो राम्रो कुरा होइन भनेर उसलाई काउन्सिलिङ गर्ने र अब यो मोटरसाइकलहरू अनि जुन यतिकै लाइसेन्स नभइकन स्कुटी बाइकहरू चलाउने छन् अब त्यो पनि निगरानी राख्ने, यदि राम्रैसँग कारवाही गरिहाल्यो भने अनि त्यो भोलि चाहिँ बच्चाले आँटे नगरोस् कि मेरो लाइसेन्स छैन, मेरो उमेर भएको छैन, मैले चलाउन मिल्दैन अथवा मैले चुरोट किन्न गएँ, दाइले दिदीले 50 रुपियाँ 100 रुपियाँ दिएर फकाएर प्यारेन्ट्सले किन्न पठाउँदा पनि मेरो उमेर भएको छैन बाबा मम्मी म यो लिन जान मिल्दैन भन्ने वातावरण चाहिँ हाम्रो कानुन नै स्ट्रङ हुनुपर्छ र कानुन रूपमा चाहिँ कारवाही भयो भने मात्रै डराउँछ, नभए यो सम्झाएर बुझाएर त एकैछिनको लागि हुन्छ, यसलाई कानुन नै स्ट्रङ हुनुपर्छ र यो इम्प्लिमेन्टेसन फेभरमा जानुपर्छ, बल्ल बच्चाहरूलाई चाहिँ हामी कन्ट्रोल गर्न सकिन्छ।
पक्कै पनि यहाँले एकदम राम्रो कुराहरू जोड दिनुभयो, कानुन रूपमा चाहिँ अलिकति डरो हुन सक्यो भने चाहिँ पक्कै पनि हरेक क्षेत्र, अब अहिले लागु पदार्थको विषयमा हामी कुराकानी गरिरहेका छौँ विद्यार्थी भाइहरूलाई फोकस गरेर, त्यसै हरेक पक्षको बाटोलाई बलियो बनाउनका लागि कानुन नै लागु गर्नुपर्छ र त्यसलाई समाजमा परिचालन गर्न सक्यो भने पक्कै पनि हरेक बाटोलाई सकारात्मक बाटोतिर सकारात्मक बाटोतर्फ लैजान सजिलो हुन्छ भन्ने कुरा यहाँले पनि जोड दिनुभयो। खास गरी अब के छ भन्दा अब बालबालिकाहरूलाई अहिलेको जीवन अहिलेको व्यस्त जीवनशैलीमा चाहिँ बाबुआमा बिहानदेखि साँझसम्म काममा व्यस्त रहने र आफ्ना सन्तानहरूलाई चाहिँ होस्टेलमा राख्ने पनि प्रचलन बढेको छ, यसले गर्दा पनि होस्टेलमा अब विभिन्न ठाउँका विभिन्न भागका विभिन्न सोचका विद्यार्थी भाइ बसोबास गर्छन्, त्यसले गर्दा पनि यो लागु पदार्थ दुर्व्यसनी त्यस्तै गरी विकृति क्रियाकलापमा चाहिँ अग्रसर हुन्छन् भन्ने कुरा पनि समाजका केही व्यक्तिहरूले गर्नु यो पारोलाई चाहिँ यहाँले कसरी बुझ्नुहुन्छ?
म पनि होस्टेल विगत अहिले कति 24 वर्ष रनिङ छ होइन, होस्टेल मैले चलाइरहेको छु, बच्चाहरू मसँगै छन्। अब त्यो भन्न त भन्नुहुन्छ तर सबै होस्टेलहरू त्यो किसिमका हुँदैनन्,
तर पनि समाजमा एउटा दुइटा होस्टेलमा चाहिँ त्यस्तो कार्य भयो भने समग्र रूपमा
यो होस्टेल बिग्रेको होइन, यो चाहिँ के हो भन्दा कुनै त्यस्तो खाने लागु पदार्थ दुर्व्यसनमा फसेको कुनै बच्चा होस्टेलमा गयो, अब त्यो चाहिँ एकदमै लतमा फसिस सकेकोले भागेर अथवा चाहिँ लुकाएर त्यो गरे होला कहीँ होइन, अनि त्यो भएपछि अनि के हुन्छ भने अब हाम्रो समाजको सोच होइन मानिसहरूको सोच अलिक चेन्ज हुन गाह्रै छ, अनि त्यो फ्याट भनिदिनु भयो होला होइन, त्यस्तो चाहिँ हुँदैन किनभने हाम्रो अभिभावकहरू अहिले धेरै अभिभावकहरू विदेश हुनुहुन्छ, यहाँ भएको अभिभावकलाई पनि बच्चाले टेर्दैन, कोही म सिकाउन सक्दिनँ पढाउन सक्दिनँ भन्नुहुन्छ, अनि हजुरबा हजुरआमासँग बालबालिकाहरू जुन 5-6 कक्षासम्म चाहिँ टेर्छन् त्यो पछाडि ठुला भएका बच्चा हुन्छन् उनीहरूको चाहिँ मोबाइलतिर ध्यान अब ट्याबतिर ध्यान हुन्छ, टेलिभिजन हेर्न चाहन्छन्, घुम्न चाहन्छन्, त्यो हुने बित्तिकै अभिभावकले पढाइ अब खर्च हुन्छ, विदेशमा दुःख गरेर कमाउनु भएको छ, नेपालमा दुःख गरेर कमाउनु भएको छ, अब यो खेर जाने भयो, बालबालिकालाई सुधार गर्न उनीहरूको पढाइलाई अब्बल बनाउनका लागि विद्यालयको होस्टेलहरू रोज्ने गर्नुहुन्छ, यो स्वाभाविक पनि हो र यो अहिले समयको चाहिँ एउटा माग पनि हो, किनभने उहाँहरू सबै सक्षम हुनुहुन्न बच्चाहरूलाई गाइड गर्न भ्याउनुहुन्न र नभ्याइरहँदा विद्यालयले पनि त्यो किसिमको चाहिँ निगरानी बढाएर राख्नुपर्छ। हामीकोमा चाहिँ के छ भने हामी बालबालिका अहिले पनि 70-72 बालबालिकाहरू हामीसँग छन्, धेरै चाहिँ अभिभावक बाहिर हुनुहुन्छ र केही अभिभावक चाहिँ नजिकैको पनि राख्नुभएको छ, जुन आफूहरू काममा व्यस्त हुने हुँदा उनीहरूलाई केयर गर्न सकिएन भनेर हामीले चाहिँ उहाँलाई राम्रैसँग गाइड गरिरहेका छौँ र त्यो किसिमको चाहिँ जुन सोच छ त्यो हामीकोमा पाइँदैन र यो अन्त पनि त्यो हुनुहुँदैन, छ भने पनि त्यसलाई निगरानी गरेर कारवाहीको दायरामा ल्याउनुपर्छ।
पक्कै पनि यहाँले राम्रो कुरा उठाउनु भयो। हामी कार्यक्रमको अन्त्य अन्त्यतिर पनि आइसकेका छौँ, खास गरी अब समग्र रूपमा लागु पदार्थ दुर्व्यसनलाई न्यूनीकरण गर्नका लागि र युवाहरूलाई सचेत बनाउनका लागि विद्यालयको भूमिका के रहन्छ र यहाँ त एकजना लामो समयदेखि शिक्षण पेसामा आबद्ध भएर धेरै कुराहरू सिकेर आउनुभएको छ र विद्यार्थीसँग वरिपरि रहेर उनीहरूको वातावरणसँग उनीहरूलाई कसरी कुन तरिकाले सम्झाउँदा बुझाउँदा चाहिँ बुझ्छन् र उनीहरूले राम्रो क्रियाकलापहरू सिक्छन् भन्ने कुरा बुझ्नुभएको छ, खास हामीले कसरी चाहिँ सम्झाउन सकिन्छ उनीहरूलाई?
एक त बच्चाहरूसँग शिक्षकहरू नजिक हुनुपर्छ, उनीहरूको मन र भावनाहरू के कसो छ उनीहरूसँगै बसेर उनीहरूसँग त्यो कुराहरू चाहिँ साटासाट गर्नुपर्छ। अब एकजना सरले भन्नुहुन्थ्यो, मैले अलि सानोमा चाहिँ थाहा नभएर यस्तो चुरोट खान्थेँ, तिमीले पनि खाएको छौ कि के छ भनेर सोध्यो भने भन्छन् भन्नुहुन्थ्यो कि, काठमाडौँमा एकजना सर भेट्नु भएको थियो, अनि त्यसो भनेपछि उहाँले चाहिँ मैले पनि एक दुईचोटि टेस्ट लिएँ, मलाई त एकदम मनपर्छ भन्यो यो बच्चाले भन्दै हँसाउनुहुन्थ्यो कि। अब त्यो भनेपछि त खुल्यो नि त, बच्चाहरूको नजिक भएपछि उनीहरूले चाहिँ त्यो स्वभाव त खोल्छन्, अनि यदि लुकाउन चाहे भने पनि उनीहरूको त्यो साथीभाइहरूबाट पनि थाहा हुन्छ, त्यो हुने बित्तिकै उनीहरूलाई हामीले अब एउटा मोरल एजुकेसन जुन यो चिजबाट हुने फाइदा बेफाइदाहरू हामीले सिकाउँदै सँगसँगै उनीहरूसँग एउटा फ्रेन्डली बिहेभियर गराएर पनि उनीहरूको नजिक भएर उनीहरूका मन भावनाहरूलाई चाहिँ हामी अगाडि बढाउँदै उनीहरू सँगसँगै हातेमालो गरेर त्यो कुराहरू ठिक बेठिक यस्तो छ, यसले चाहिँ समाजमा चाहिँ नराम्रो इम्प्याक्ट गर्छ, आर्थिक रूपमा हानि हुन्छ, त्यसैले यी चिजहरूबाट हामी टाढा रहनुपर्छ, यो समय भनेको हामीले शिक्षा लिने समय हो र आफूलाई सुधार्ने समय हो, त्यसैले यी चिजहरूबाट टाढा बस्नुपर्छ भनेर हामी बालबालिकालाई जबसम्म सिकाइरहन सक्दैनौँ, उनीहरूलाई उनीहरूको व्यवहार परिवर्तन गराउन सक्दैनौँ भने यो चाहिँ अपेक्षा चाहिँ बिल्कुल बेठिक हुन्छ। जब हामी जब बच्चाको सबै बिहेभियरलाई चेक गर्दै उनीहरूलाई यो नराम्रा पक्षहरूका बारेमा राम्रोसँग बुझायौँ र उनीहरू त्यो कुरामा चाहिँ आए भने हामीले उनीहरूलाई पक्कै पनि सुधार्न पनि सकिन्छ, उनीहरूको बानी परिवर्तन गराउन सकिन्छ र उनीहरूलाई त्यस्ता चिजहरूबाट हामी टाढा बस्नु पर्दो रहेछ भन्ने कुरा पनि हामी बुझाउन सक्छौँ।
हस्त, व्यस्त समयको बावजुद पनि हामीसँग आएर आफ्ना अमूल्य विचारहरू राखिदिनु भयो, यहाँलाई धेरै धेरै धन्यवाद छ।
हजुरलाई पनि धेरै धेरै धन्यवाद छ, आफूले बुझेका जानेका कुराहरू सम्प्रेषण गर्न पाउँदा म विजय एफएम परिवारलाई पनि हार्दिक धन्यवाद दिन चाहन्छु।
यिनै कुराकानी सँगसँगै कार्यक्रम हातेमालको अन्त्यतिर आइसक्यौँ। यतिन्जेल कुराकानी गरिदिनु हुने साइनिङ इङ्ग्लिस बोर्डिङ स्कुलकी संस्थापक शिक्षिका इन्दिरा चापागाईलाई धन्यवाद भन्दै आजको कार्यक्रमबाट म कार्यक्रम सञ्चालक पुष्कर अधिकारी पनि बिदा हुन चाहन्छु। हस्त, नमस्कार।